अनि आज हामी एउटा विषयमा अध्ययन गर्दैछौँ, क्रिस्चियन जीवन र दुःख कष्टहरू। आजको अध्ययनको विषय यो छ। हुन त यसको पहिलो भाग चाहिँ हामीले बुधबार देउरालीमा अध्ययन गऱ्यौँ, अनि ओखर बजारमा पनि अलिकति अध्ययन गऱ्यौँ घरेलु सङ्गतिमा, अनि पहिला पनि बाँड्दै आएको विषय हो। तर आज चाहिँ दोस्रो भाग, क्रिस्चियन जीवन र दुःख कष्टहरू। आउनुहोस् हामी प्रार्थना गरौँ अनि प्रभुको सहायता। परमेश्वर प्यारो पिता, हामीलाई सिकाउनुहोस्, हामी पढ्न चाहन्छौँ। तपाईँ हाम्रो असल पिता बुवा हुनुहुन्छ, हामी तपाईँको छोराछोरीहरू। तपाईँले नै हामीलाई सिकाउनुपर्छ, हामीले तपाईँबाट नै सिक्नुपर्छ। हामीलाई कुनै मानवीय ढङ्गले सिकेर हुँदैन पिता, हामीलाई ईश्वरीय ढङ्गले स्वर्गकै शिक्षक तपाईँ नै चाहिन्छ। हामीलाई सहायता गर्नुहोस्, तपाईँमा पुरै भर पर्छ। हाम्रो बीचमा हुनुभएको हरेकको हृदयमा काम गरिदिनुहोस्। साना नानीहरूलाई पनि सानै उमेरमा खिच्नुहोस्, अनि विजय प्रधानलाई सेवकाईमा बुद्धि सामर्थ्य साहस दिनुहोस्, अनि प्रेम गुरुङ सर्दी विभिन्न ठाउँको विश्वासीहरूको प्रेमको लागि धन्यवाद छ। साथै विश्वभरि जहाँ जहाँ विश्वासीहरू कष्टमा, विशेष विश्वासीको कारण जेलमा, अनि सायद कतिजना हामीलाई थाहा पनि छ मृत्यु पर्खिरहेका छन्, कुनै पनि घडी उनीहरू मारिने भनिएको छ। प्रभु, हामी जान्दछौँ यो संसारमा यस्ता खालको हुने नै छन्, तर त्यसबाट पनि तपाईँको महिमा होस्, अनि उहाँहरूलाई साहस दिनुहोस्, तपाईँको महिमा लिनुहोस्, हामीलाई पनि संसारको यस कुनामा उज्यालो बत्ती हुन सहायता गर्नुहोस्। धन्यवाद छ प्रभु यीशुको नाममा, आमेन। हामीले के याद गर्नुपर्छ भने, हाम्रो जीवनमा एउटा विश्वासी भएर दुःख कष्ट आइपर्दाखेरि चाहिँ हामी जिल्ल पर्नु हुँदैन। बुझ्नुहुन्छ? तपाईँ विश्वासी हो भने तपाईँसँग कुरा गर्दैछ, विश्वासी होइन भने त तपाईँलाई त्यो अलिक नबुझे जस्तो लाग्छ। तर तपाईँ विश्वासी हो भने, तपाईँमा ख्रिस्ट येशूलाई चिनेको छ भन्नुहुन्छ भने, तपाईँको जीवनमा दुःख कष्ट आएर तपाईँ ताजुब मान्नु हुँदैन। किनभने क्रिस्चियन जीवनमा यो एउटा आवश्यक कुरा हो भनेर बाइबलले खुलस्तो बताएको छ। किन दुःख आइपर्छ त्यो पनि बताएको छ, अनि आज हामी केही कारणहरू हेर्दैछौँ, विभिन्न कारणहरूमध्ये। अनि हामीले अहिले त्यो बुधाहरू हेर्ने छैनौँ, तर छोटकरीमा म बताइदिनेछु जुन चाहिँ पहिलो चारवटा बुधाहरू यसको पहिलो भागमा। अनि तपाईँहरूले चाहिँ यो सुन्न पाउनु भएन भने सब रेकर्ड गरिएका छन्, तपाईँले माग गर्नुहोस्, तपाईँलाई त्यो रेकर्ड गरिएको प्रवचन चाहिँ तपाईँको मेमोरीमा अथवा सिडीमा भरेर दिन सक्छौँ हामी। पहिलो बुधा, हामी किन यस संसारमा दुःख कष्ट भोग्छौँ भने, किनभने पहिलो त एक हामी एउटा श्राप परेको संसारमा बाँचिरहेका छौँ, स्वर्ग होइन। आदमले पाप गरेदेखि उसलाई के भन्यो, भूमि तेरो कारण के भएको छ, श्रापित भएको छ, निधारको पसिनाले तैँले त्यसको उब्जनी खानेछस्। अनि स्त्रीलाई के भन्नुभयो, तैँले बच्चा जन्माउँदा ज्यादै वेदना तँलाई हुनेछ इत्यादि। त्यसैले त्यो त एक दुईवटा कुरा हो, थुप्रैहरू छन्। दोस्रो कुरा, विश्वासीले चाहिँ पाप गर्न सक्छ, किनभने ऊभित्र पाप स्वभाव छ, स्वर्ग नपुगेसम्म उसभित्र यहाँ पाप स्वभाव छ, आदमबाट आएको स्वभाव छैन नभन्नुहोस् नि, पहिले भन्ने एकको आठले तपाईँलाई झुट्टो तुल्याउँछ। तपाईँसँग पाप स्वभाव छ, अनि तर तपाईँ चाहिँ पापमा जिउनु पर्दैन भनेछ बाइबलमा। तै पनि विश्वासी ऊ सिद्ध छैन, उसले जानेको छैन, ऊ कतिचोटि मूर्ख निर्णयहरू गर्छ, ऊ संसारलाई हेर्छ, आफूलाई हेर्छ, अनि प्रभुमा भरोसा गर्दैन, वचनलाई बिर्सन्छ, अनि प्रार्थना गर्दैन इत्यादि। अनि त्यसैले उसले पाप गर्नु पुग्छ, र परमेश्वरले उसलाई के गर्नुपर्ने हुन्छ, अब उसलाई अब ताडना दिनुपर्ने हुन्छ। एउटा असल बुवाले आफ्नो छोराछोरीले बाटो बिनाउँदा उनीहरूलाई हप्काउँछ, छडी लाउँछ। किन? किनभने बाइबलमा लेखेको छ, जसलाई प्रभुले प्रेम गर्नुहुन्छ उसलाई ताडना पनि दिनुहुन्छ, र आफूले अप्नाएको हरेक छोरालाई कोर्रा पनि लाउनुहुन्छ भनेर हिब्रु 12 को 5-6 इत्यादिमा लेखेको छ। त्यो पनि पहिलेकै विषय हो, अहिले त्यसमा जाँदैन। अनि अरू कारण पनि छन् है, हाम्रो विश्वास जाँचिनलाई पनि हामीलाई दुःख कष्ट आइपर्छ। हाम्रो विश्वास जाँचिनलाई, विश्वास जाँचिनुपर्छ, हो कि होइन, साँचो हो कि होइन, हल्लाउन अलिकति है, अनि त्यहाँबाट थाहा हुन्छ ऊ साँचो विश्वासी हो कि होइन, ऊ साँचो प्रभुमा भरोसा गरिरहेछ कि छैन, उसको घर बालुवामा छ कि चट्टानमा छ, हुरी बतासले मात्र छुट्याउँछ, त्यसैले दुःख कष्ट आउनुपर्छ। चौथो कारण, हाम्रो आफ्नै हाम्रै आत्मिक उन्नति र भलाइको लागि चाहिँ परमेश्वरले दुःख कष्ट आउनु दिनुहुन्छ, यो संसारमा हामीलाई राखिरहनु भएको छ हाम्रो उन्नतिको लागि। अब आजको अध्ययनमा चाहिँ हामी भ्याए भने पाँचवटा कारणहरू हेर्नेछौँ, त्यो चारवटा छोटकरियो भने, अब पाँचवटा कारणहरू किन एउटा विश्वासीलाई दुःख कष्ट आइपर्छ। पहिलो कारण, उसले अरूलाई मद्दत गर्न सकोस् भन्ने हेतुले विश्वासीलाई दुःख आइपर्छ, हो उसले अरूलाई मद्दत गर्न सकोस् भनेर। यसलाई यो चाहिँ दोस्रो कोरिन्थी 1:3-4 लेखेको छ, हेरौँ त दोस्रो कोरिन्थी 1:3 परमेश्वर अर्थात् हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्य हुनुहुन्छ जो दयाहरूका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। चारपद, परमेश्वरबाटको जुन सान्त्वनाद्वारा हामी आफैले शान्ति पाएका छौँ, त्यही सान्त्वनाद्वारा हामीले पनि कुनै पनि विपत्तिमा परेकाहरूलाई सान्त्वना दिन सकौँ भनेर उहाँले हाम्रा सबै सङ्कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ। कष्टदायी अनुभवहरूबाट सिकेका पाठहरूद्वारा हामीले अरूलाई मद्दत गर्न सक्नु चाहिँ दुःख कष्टहरूको अर्को कारण हो। अरूलाई सान्त्वना दिन हामी किन सक्छौँ भने, हामी आफैले हाम्रो दुःख कष्टमा परमेश्वरको अनुग्रह र सान्त्वना पायौँ, बुझ्दै हुनुहुन्छ, तब दुःख कष्ट र विपत्तिमा परेको अर्कोको लागि चाहिँ हामीले चाहिँ आफ्नो अनुभवबाट उसलाई सान्त्वना दिन सक्छौँ। खालि एउटा पद मात्र पढेर होइन, अन्त त्यो पढ्नुपर्छ, तर यो पद मैले नै प्रमाणित गरेको छु, प्रिय भाइ बहिनी, प्रिय दाजु दिदी आमा, यो पद मेरो जीवनमा साँचो भयो, मेरो जीवनमा यस्तो घटना घटेको थियो अनि मलाई यसरी परमेश्वरले सम्हाल्नु भयो। नडराउनुहोस्, निरुत्साहित नहुनुहोस्, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ जसरी मेरो साथमा पनि हुनुभयो भनेर हामीले अर्कालाई सान्त्वना दिन सक्छ। तर तपाईँले त्यस्तो सान्त्वना पाएको छैन भने तपाईँले अरूलाई सान्त्वना दिन सक्नुहुन्छ ल? सक्नुहुन्न, कहाँ सक्नुहुन्छ। महको एक थोपा स्वाद नचाखेको व्यक्तिले किन्नुहोस् किन्नुहोस् यो मह कति मिठो छ भनेर उसले भन्नु चाहिँ ऊ कपटी हो, उसलाई थाहा पनि छ के भन्नुहोस्। अनि त्यसैले छ मेरो आफ्नै जीवनमा पनि प्रभुलाई चिनेको दिनदेखि यता म 20 वर्षको युवा अवस्थादेखि प्रभुलाई चिन्ने क्रमदेखि आजसम्म विभिन्न खालका अनुभव भएर हुन दिनुभयो, अझ के बाँकी छ है, तर हरेक अनुभवले चाहिँ मलाई चाहिँ अरूलाई अब सान्त्वना दिन मलाई चाहिँ मद्दत मिलेको छ। त्यो अनुभव मैले मसँग नभएको भए म के भन्ने तपाईँहरूलाई, म यहाँ उभिएर के कुरा गर्ने, केही कुरा गर्ने नै हुँदैन थियो, स्कुलको पढाइ जस्तो होइन यो है, होइन। दोस्रो कुरा, त्यसैले पहिलो कुरा यही भयो, अरूलाई मद्दत गर्न सकोस् भन्ने हेतुले विश्वासीलाई दुःख आइपर्छ। नम्बर दुई, उसले आफैमाथि भरोसा नराखोस् भन्ने हेतुले विश्वासीलाई दुःख कष्ट आइपर्छ। एकछिन है, पहिलो बुँदामा एकछिन अघि प्रेम गुरुङको कुरा गर्थे, उहाँको कुरा गरौँ न, किन विश्वासीहरूलाई जहाँ तहीँ प्रेम गुरुङको गवाही सुन्न मन लाग्छ, किन उहाँसँग बस्न मन लाग्छ थाहा छ, तपाईँ सबैलाई थाहा छ, किन उहाँ दुःख पाएको व्यक्ति हो, एक त उहाँको आँखा दुइटै देख्दैन तर दुइटै आँखा नदेखे पनि उहाँ एकदमै सान्त्वना पाएको व्यक्ति हो, कहिले पनि उहाँ गनगन गरेर बसिरहेको रोएर बसिरहेको म देख्दिनँ। उहाँ चाहिँ पुरा जोसमा उहाँ कसलाई सुसमाचार बताउँ, कसलाई कुन विश्वासीलाई कहाँ गएर भेट्न र सान्त्वना दिउँ, हुन त आँखा काम गर्दैन तर कसैले मलाई डोराएर लैदिन्थ्यो कि, किनभने उहाँले आफ्नो दुःखहरूमा परमेश्वरको सान्त्वना अनुभव गरेकोले। ल त्यो बुँदा अब अर्को बुँदा चाहिँ एउटा विश्वासीले आफै माथि भरोसा नराखोस् भन्ने हेतुले पनि विश्वासीलाई दुःख कष्ट आइपर्छ। यो चाहिँ दोस्रो कोरिन्थी एक अध्यायको आठ र नौ पदमा, यही अध्यायमा छ, आठ पदमा हेर्नुहोस् त, किनकि हे भाइहरू हो, पावलले विश्वासीहरू लेख्दैछ, एसियामा हुँदा, एसिया भनेको हाम्रो यो महादेश भनेको होइन, प्राचीन इतिहास समयमा चाहिँ हालको टर्कीको पश्चिमी किनारलाई चाहिँ एसिया भन्छ, त्यो पुरालाई चाहिँ एसिया माइनर, सानो एसिया, र त्यसैले यो एफएसएस इत्यादिको इलाकामा हुँदाखेरि पावललाई ठूलै समस्या परेछ। के परेछ हेरौँ न यहाँ, किनकि हे भाइहरू एसियामा हुँदा हामीमाथि आइपरेको हाम्रो संकष्टको विषयमा तिमीहरूलाई थाहा नहोस् भन्ने इच्छा हामी गर्दैनौँ, है तपाईँलाई थाहा होस् यो भनेर लेख्दैछ। हामी त हदभन्दा बेसी है शक्तिदेखि बाहिरको मिचाइमा पर्यौं। के हो यो भनेको, के परमेश्वरले हाम्रो शक्तिदेखि बाहिरको समस्या पर्न दिनुहुन्छ? त्यो त होइन। त्यसैले यो भनेको के हो, यो भनेको चाहिँ मानवीय दृष्टिकोणमा यो असम्भव कुरा थियो भने यदि पावलले आफ्नै एउटा मानवीय हिसाबले यो दुःख सङ्घर्षलाई हेरेको भए उसले चाहिँ के भन्नु पर्थ्यो, यो चाहिँ हामीले सक्दै नसक्ने थियो, तर परमेश्वर भएकोले ऊ सक्ने खालको थियो। पढ्दै जाउँ, यहाँसम्म कि यस्तो लागेछ नबाँच्ने रहेछौँ भनी हरेस पनि खायौँ। भनेपछि उसले चाहिँ ल अब चाहिँ यही नै अब हामी मर्छौँ क्यारे तर नौपद, तर हामीले आफूमाथि होइन तर मरेकाहरूलाई बौराउनु हुने परमेश्वरमाथि भरोसा राख्नुपर्छ भनेर हामीले आफैमा मृत्युदण्डको आज्ञा, अथवा यसलाई यसरी अनुवाद गर्न सक्छ, मृत्युको फैसला पाइसकेका थियौँ। यसको मतलब चाहिँ सम्झने, एउटा मान्छे जो चाहिँ अब भोलि उसलाई चाहिँ मृत्युदण्ड दिनेवाला छ, पावलले चाहिँ उसलाई त्यही हेर्दा थियो, अब हामी त मर्छौँ, अब त्यसैले अब 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 कुनै पनि घडी मृत्यु हुन्छ। अनि के गर्दै थियो उसले, पुरै परमेश्वरमा भरोसा गर्दै थियो, उहाँले बौरी उठाउनुहुनेछ, है मरेकाहरूबाट बौराउने उठाउने माथिमा चाहिँ उसले के गर्थ्यो, भरोसा गर्दै थियो, उसले आफै माथि भरोसा राखिदिएको थिएन। अनि त्यसैले दुःख कष्टहरूद्वारा परमेश्वरले हामीलाई के गर्नुहुन्छ भने हाम्रो आत्मविश्वास, त्यो शब्द सुन्नुभएको छ नि, आत्मविश्वासलाई तोड्नुहुन्छ। तपाईँभन्दा आत्मविश्वास त बलियो हुनुपर्छ, परमेश्वरले त आत्मविश्वास तोड्नुहुन्छ हाम्रो। संसारमा चाहिँ आत्मविश्वास भएको कस्तो राम्रो मान्छे, होइन, परमेश्वरको दृष्टिकोणमा चाहिँ आत्मविश्वास होइन, ख्रिस्ट विश्वास, परमेश्वरमा विश्वास, परमेश्वरमा विश्वास गर्ने मान्छे चाहिएको छ, आफैमा विश्वास गर्ने होइन, आत्मा भन्ने त आफैमा हो। त्यसैले परमेश्वरले यस्ता कष्टदायी अनुभवहरूद्वारा हाम्रो आत्मविश्वासलाई तोड्नुहुन्छ ताकि हामीले उहाँमा भरोसा गरोस्, ताकि हामीलाई चाहिँ पुरै उहाँमा भरोसा गर्न करै लागोस्, बाध्य होस् भनेर पनि त्यस्तो गर्नुहुन्छ। परमेश्वरले विगतमा र अहिले पनि होइन विशेष रूपमा यदि कुनै व्यक्तिलाई, कुनै विश्वासीलाई प्रयोग गर्नुभएको छ भने, ध्यान दिइरहनु भएको चाहिँ, यदि परमेश्वरले कुनै व्यक्तिलाई विशेष रूपमा चलाउनु भएको छ भने ती व्यक्तिहरू हरेक नै यो प्रक्रिया भएर जानै पर्छ, उसको आत्मविश्वास तोडिने प्रक्रिया भएर जानै पर्छ। बुझ्दै हुनुहुन्छ, यो सिक्न खोज्नुहोस् क्या केही, जस्तो कि मिश्र देशमाथि उच्च अधिकारीको पदमा पुग्नु अगाडि कसले दुःख भोग्नु पर्यो, फेरि ल तपाईँको दिमाग घुमाउनुहोस्, मिश्र देशमा ठुलो पदमा पुग्न अगाडि कुन चाहिँ जवानले धेरै दुःख भोग्नु पर्यो, युसुफ, धन्यवाद। सत्र वर्षको उमेरमा उसको दाइहरूले उसलाई कमारको रूपमा बेचिदियो, मिश्र देशमा एउटा ठुलो घरमा कमारो भएर काम गर्यो, राम्रो काम गर्दा गर्दै पनि मालिकको दुष्ट पत्नीले चाहिँ युसुफलाई बलात्कार मलाई गर्न खोजे यसले भनेर झुटो आरोप लगाएर ऊ जेलखानामा पर्यो कति वर्ष, र परमेश्वरको योजनामा ऊ चाहिँ मिश्र देशकै राजाबाट दुई नम्बर ऊ प्रधानमन्त्री बन्यो, तर कति वर्ष लाग्यो थाहा छ तपाईँलाई? 17 वर्षमा उसलाई बेचिएको, 30 वर्षको उमेरमा मिश्रको प्रधानमन्त्री बनेको, हिसाब गर्नुहोस् 13 वर्ष लाग्यो। 13 वर्ष दुःख भोग्यो ईश्वरले एउटा जवान युवकले है। अर्को उदाहरण, इसरायललाई नेतृत्व गर्न तयार बन्नु अगाडि कसले 40 वर्ष दुःख भोग्नु पर्यो?
मोसा
धन्यवाद। 40 वर्षसम्म उजाड स्थानको एउटा कुनामा ऊ चाहिँ भेडा चढाएर बसिरहेछ, जबकि उसले त के को तालिम पाथ्यो थाहा छ तपाईँलाई? ऊ त राजा हुने तालिम पाथ्यो, ऊ राजकुमारको तालिम पाएको, सबै मिश्र देशको सबै अध्ययन शिक्षामा निपुण, तर परमेश्वरको योजना चाहिँ उसलाई मिश्रको राजा हुने रहेन रहेछ, तर इजरायलको गोठाला हुने रहेछ। त्यसैले उसलाई इजरायलको गोठाला बनाउनलाई 40 वर्ष तालिम दिनु पर्यो। मिश्रको तालिमले भएन उसलाई, परमेश्वरले उजाड स्थानको एउटा कुनामा कसैले नदेख्ने ठाउँमा उसको ससुराको त्यो पनि भेडाहरू चढाएर बस्यो। अब त्यस्तै अरू थुप्रै छन्, तर दाउदको अध्ययन हामीले गर्न बाँकी नै छ। तर उसलाई जवान अवस्थामै उसलाई इजरायलको राजा हुन अभिषेक गरियो, जुन बेला अर्कै राजा थियो साउल भन्ने एउटा अविश्वासी राजा। तर दाउद सिंहासनमा बस्न अगाडि 6 वर्षसम्म उसले दुःख भोग्नु पर्यो। कस्तो दुःख भने, त्यही साउल भन्ने दुष्ट राजाले दाउदलाई 6 वर्षसम्म यहुदिया इजरायलको डाँडा काँडा कन्द्राहरूमा खेद्यो, उसलाई मार्नलाई। त्यसैले छ नि, दुःख कष्ट र पर्खाई अङ्ग पर्खन मलाग्दैन, पहिले नै भइदियो हुन्थ्यो मेरो तर दुःख कष्ट र पर्खाई चाहिँ आत्मिक रूपमा हामीलाई खार्नको लागि 90 नहुने प्रक्रिया हो। अब यी कुराहरू तपाईँले आफ्नो जीवनमा लागू गर्न आवश्यक छ। नम्बर 3, त्यसैले चाहिँ आफैमाथि भरोसा नगरोस् भनेर आत्मविश्वास तोड्नलाई पनि युसुफ, मोसा, दाउद इत्यादि पावल तपाईँ र मलाई पनि दुःख कष्ट आइपर्छ। नत्र भने स्वभावले हामी कस्तो भने, आफैमा भर पर्ने मान्छे, सक्छु म, किन नसक्ने, मलाई थाहा छ है, उसलाई भन्दा मलाई थाहा छ, त्यस्तो खालको व्यक्ति हो हामी। परमेश्वरले हामीलाई चाहिँ नतोडेसम्म हामी कामै लाग्दैन, कामै लाग्दैन। हामीलाई बोल्न होला, हामीलाई भन्न होला, हामीले धेरै पढेका होला, काम छैन परमेश्वरलाई, जबसम्म हामीहरू आत्मविश्वास चकनाचुर हुँदैन। नम्बर 3, विश्वासीलाई नम्र बनाउने हेतुले पनि विश्वासीलाई दुःख कष्ट आइपर्छ। अहिलेभन्दा अलिक फरक छ, नम्र बनाउनलाई। एक्चुली दोस्रो कोरिन्थी 12 अध्यायमा पल्टाउनुहोस् त मसँग, दोस्रो कोरिन्थी 12:7-10 पढ्नेछ। दोस्रो कोरिन्थी 12:7-10 यहाँ पढ्छौँ, अनि तपाईँलाई पढ्छौँ। दोस्रो कोरिन्थी 12:7 पावलले आफ्नै उदाहरण दिँदैछ हामीलाई सहायता गर्नलाई, अनि प्रकाशहरूको भरपुरीको कारणले। यो भनेको के भने, परमेश्वरले पावललाई यति धेरै सत्यताहरू देखाउनु भयो। पावलद्वारा नयाँ नियमको 13 पत्रहरू लेखिएका छन्। अनि पावल त घमण्डी बन्न सक्थ्यो, होइन त, परमेश्वरले त मलाई चलाउनु भयो, परमेश्वरले त पत्रुसलाई भन्दा मलाई इत्यादि, होइन, अब त्यस्तो घमण्ड नहोस् भनेर बुझ्दै हुनुहुन्छ है, तपाईँ बुझ्न सक्नुहुन्छ। अनि प्रकाशहरूको भरपिरीको कारणले म नाप भन्दा बढी नफुलु भनेर, घमण्ड चाहिँ एउटा बेलुन फुकिया जस्तो के फू अनि एक दिन पडामा फुट्छ, त्यो घमण्ड त्यस्तै हो है। अनि त्यो नापभन्दा बढी फुल्यो भने, अनि त्यस्तो नहोस् भनेर म नाप भन्दा बढी नफुलु भनेर मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दियो, नापभन्दा बढी नफुलु भनेर मलाई मुक्काले हान्नलाई हान्नका निम्ति दियो। 8 यो मबाट हटोस् भनी यस कुराका लागि मैले प्रभुलाई 3 बिन्ती गरेँ। 9 अनि उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ। यस कारण, अब पावलले भन्छ, ख्रीष्टको सामर्थ्य ममाथि रहोस् भनेर बरु मेरा दुर्बलताहरूमा ज्यादै खुसीसित म गर्व गर्नेछु। यसकारण ख्रिस्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु, किनकि जब म कमजोर छु तब म बलियो हुन्छ। घमण्ड नापभन्दा बढी नफुल्नु। घमण्ड के हो? घमण्ड चाहिँ त्यो पुरानो हाम्रो पाप स्वभावको अवगुण हो विभिन्न मध्ये। एकचोटि हेरौँ न मर्कुस सात अध्यायमा त्यो सूचीलाई फेरि आँखा लगाऊ। मर्कुस सात अध्यायको 21 र 22 स्वयं प्रभु येशु आफैले हामीलाई हाम्रो हृदय कति पापग्रस्त छ भन्ने कुरा यसरी बयान गर्नुहुन्छ। मर्कुस सात 21 सुरु गर्नेछु। मर्कुस 7:21 किनभने भित्रबाट नै, अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कन्दछन्। तपाईँ भन्नुहुन्छ यो कहाँ छ? तपाईँकै हृदयमा छ, मेरो हृदयमा छ। आदमबाट जन्मेको हामी पापीहरू हौँ अनि हाम्रो पुरानो स्वभावको बयान आयो अनि यहाँ घमण्ड लेखेको छ। अरे घमण्ड त्यस्तो नराम्रो पाप हो र? होइन, व्यभिचार, व्यभिचार पनि नराम्रो तर त्यही सूचीमा छ। हत्या, मैले त हत्या गरेको छैन तर घमण्ड गर्नु भएको छ, त्यही सूचीमा छ। परस्त्री गमन, तर घमण्ड पनि भनेछ। सबभन्दा मूर्ख मान्छे हामीले एउटा भेट्टाउन सक्यो भने, अथवा सबभन्दा एउटा केही नजानेको होइन अज्ञानी एउटा मान्छे भेटे पनि, त्यो मान्छे समेत पनि घमण्डी हुन सक्छ, सक्दैन? पाप हो यो, पाप यो हृदयको कुरा हो। अनि अर्कोतिर मान्छे जति सफल हुन्छ त्यति नै उसले आफ्नो घमण्डसित लड्नुपर्ने हुन्छ, बुझ्नुहुन्छ? मान्छे सफल भएपछि घमण्ड नि थाल्छ। परमेश्वरले एकदम प्रयोग गर्नुभएको एकजना इतिहासमा चार्ल्स स्पर्जन भन्ने बेलायतको प्रचारक, 100 वर्षभन्दा अगाडिको प्रचारक, उसले ऊ त 19 वर्षदेखि प्रचार गर्न थालेको हो। जब उसले प्रचार गर्थे 10-20 हजार सुन्न आउँथे, 19 वर्षको केटा, यति आत्मिक रूपमा पाएको थियो। अनि उसले के भन्यो भने, उसको आफ्नो सबभन्दा ठुलो लडाईँ चाहिँ आफ्नो घमण्डसित हुने गरेको बताए उसले, चार्ल्स स्पर्जन। त्यसैले परमेश्वरले हामीलाई नम्र तुल्याउने उद्देश्यमा दुःख कष्टहरू पठाउने गर्नुहुन्छ, हाम्रै भलाइको लागि हो कि, हामी नापभन्दा बढी नफुल्नु भनेर। हामीलाई घमण्डदेखि जोगाउनु हो प्रियहरू, हामीलाई घमण्डदेखि जोगाउनलाई कतिवटा परिस्थितिहरू उहाँले सृजना गर्नुहुन्छ। हामीले नसोचेको ठ्याक्कै त्यस्तै घटना घट्छ अनि हामी चाहिँ होचिनुपर्ने हुन्छ, अनि त्यो चाहिँ हाम्रो लागि राम्रो हो। वास्तव हरेकचोटि जब हामी होचिन्छौँ नि त्यो राम्रो हो हाम्रो लागि, तुरुन्त हामीलाई त्यस्तो नलाग्ला, तर यसो ठन्डा भएर परमेश्वरको सामु जब बस्नुहुन्छ तपाईँले चाहिँ धन्यवाद नदिइसक्नुहुन्न। कतिवटा कुराहरू यस्तो हुन दिनुहुन्छ होला, आजै कतिवटा दिनुहुन्छ होला, कति दिन दिइसक्नुभयो होला भन्ने कुरा प्रभु मात्र जान्नुहुन्छ। हामीलाई नापभन्दा बढी नफुलोस् भनेर। अब पावलले चाहिँ यी दुःख कष्टहरूलाई हामीले कसरी लिनुपर्छ भनेर पनि हामीलाई यहाँ सिकाउँछन्। यही दोस्रो कोरिन्थीमा फर्केर जाउँ त हामी, 12 अध्यायमा, दोस्रो कोरिन्थी 12 अध्यायमा पावललाई के भएको थियो? पावललाई उसको शरीरमा एउटा काँडा थियो भन्छ, उसलाई उसको शरीरमा एउटा कष्ट थियो। कस्तो खालको कष्ट? काँडाले बिजे जस्तो कष्ट। ज्वरो भनेको काँडा जस्तो होइन, ग्यास्ट्रिक पनि काँडा जस्तो होइन, होइन टाउको दुख्छ त्यो पनि काँडा जस्तो हुँदैन, कुन चाहिँ हुन्छ होला काँडा जस्तो? एउटा उदाहरण त आँखामा केही बिज्यो भने त्यस्तो हुन्छ, सानो चिज पनि आँखामा बिज्यो भने त्यो दुखी किनभने आँखा परे परेले त हल्लिरहन्छ होइन, आँखा चिम्चिम चिम्चो भइरहन्छ, दुखेको 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 दुखेको, कारण त्यस्तो खालको दुःख उसले पाएछ, सानोतिनो होइन यो। अनि पावलले हामीलाई सिकाउँछन् के गर्ने त, पहिला पहिलो त यो हो, पहिलो चाहिँ प्रार्थना गर्ने। कसरी प्रार्थना गर्ने? प्रभु तपाईँको इच्छा यो छ भने यो हटाइदिनुहोस्, त्यो प्रार्थना गर्नुहुन्छ, गर्नु यहाँ सिकाइएको छ। किनभने पावलले कतिचोटि प्रार्थना गरेछ? तिनचोटि, तीन पटक उसले बिन्ती गरेछ यो हटाइयोस् भनेर। तर दोस्रो कुरा, दोस्रो चाहिँ हामीले यो बिन्ती मात्र होइन, हामीले आफूलाई परमेश्वरको अधीनतामा सुम्पनुपर्छ। यो भनेको उहाँको इच्छालाई स्वीकार्नुपर्छ। पावलले छ नि जब बिन्ती गरे प्रभुसँग, उसले चाहिँ परमेश्वरसँग जबरजस्ती गरे होइन, त्यो नसोच्नुहोस्, प्रार्थना जबरजस्ती होइन। हामीले पनि छ नि कोहीसँग सहायता माग्दाखेरि जबरजस्ती गरेर पनि हुन्छ अरे, कहीँ तपाईँले मलाई सहायता गर्नै पर्छ, कस्तो खालको सहायता हो त्यो त, त्यसलाई त सहायता भन्दैन, त्यो त धुता हो त्यो मान्छेले, मलाई सहायता गर्नै पर्छ जसरी भए पनि, त्यो भनेको त्यसलाई उसले सहायता माग्यो होइन, उसले त धम्की दिए बुझ्नुहुन्छ है। सहायता भने त तपाईँले सक्नुहुन्छ भने होइन, मलाई यसो गरिदिनुहोस् सके सके भने त्यसलाई भनिन्छ। अनि प्रार्थना जब गरिन्छ यो चाहिँ तपाईँको इच्छा भने, नसक्ने त होइन तर तपाईँको इच्छा भयो, यो बाइबलीय तरिका हो प्रियहरू, यो जान्नुहोस्। तपाईँले अनेक तरिकाले मान्छेहरूले प्रार्थना गरेर सुन्नुहुन्छ, जाँच्नुहोस्, त्यो गलत हुनसक्छ। कोही कोहीले भन्छ प्रभु अब तीन दिनमा मलाई यो दिनुहोस्, ओहो को हो परमेश्वरलाई नै अर्डर गर्न थाल्नु, अब बाह्र बजे भित्रमा त्यो चाहिँ फलाना यस्तो होस्, यो क्या हो यस्तो, यो बाइबलीय प्रार्थना होइन। चर्चहरूमा सुन्नुहुन्छ तपाईँले कोही कोहीले त्यस्तो प्रार्थना गर्छ, तर ठिक होइन। बाइबलीय प्रार्थना त प्रभु येशूले देखाउनु भएको छ, गेत्सेमनीको बगैँचामा सबभन्दा उहाँलाई गहिरो गहिरो खाँचो पर्दा उहाँले कसरी प्रार्थना गर्नुभयो, उहाँले प्रार्थना गर्नुभयो, हे पिता तपाईँले चाहनुभयो भने यो कचौरा मबाट हटाइदिनुहोस्, तरै पनि मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्। प्रभु येशूले हामीलाई यसरी सिकाउनु भएको छ। परमेश्वरले पावललाई, अब पावलले पनि त्यसरी प्रार्थना गरेका थिए, अनि परमेश्वरले पावललाई उसको कष्ट हटाउने उहाँको इच्छा नभएको कुरा जब प्रकट गर्नुभयो, हटाइदिनु भएन, पावल चाहिँ परमेश्वरसँग रिसाएनन्, पावल परमेश्वरसँग चिडिएनन्, तितो भनेनन्, अनि उक्त समस्या हटाइयोस् भनेर उसले चाहिँ अनसन बस्न थालेनन् है, बिन्ती गरे गरे कि परमेश्वर हुँदैन भनेपछि पनि बिन्ती गर्ने त्यो गरेनन् है, त्यो चाहिँ जिद्दी भन्छ त्यसलाई, त्यो राम्रो भएन, उसले गरेन, उनले सिर्फ आफूलाई परमेश्वरको अधीनतामा सुम्पे, किनकि उनले एउटा आत्मिक सिद्धान्त बुझेका थिए। त्यो आत्मिक सिद्धान्त चाहिँ यो बुझे, यहाँ आएर बुझे, दोस्रो कन्ती बाह्रको दस को अन्तिम लाइनको शब्दहरू सुन्नुहोस्, उसले के भने, उसले यसो भने, यो बुझेर चाहिँ, किनकि जब म कमजोर छु तब म बलियो हुन्छु। पावलले यो बुझे, जब म कमजोर छु तब म बलियो हुन्छु। तपाईँ विश्वासी हुनुहुन्छ, यो बुझ्न तपाईँले थाल्नुभयो अलिअलि, तपाईँको जीवनमा परमेश्वरले के कस्तो काम गर्दै हुनुहुन्छ। अब पेन्टेकोस्टलहरू अर्थात् क्यारिजमेटिकहरू मा के सिकाउने गर्छन् भने, प्रत्येक रोग चङ्गाई हुनु परमेश्वरको इच्छा हो। तर यहाँ के भएको त पावललाई, अब उनीहरूले भन्छ यो, उनीहरूले यो यो भागलाई बङ्ग्याउन खोज्छन्। होसियार हुनुहोस् त्यस्ता व्यक्तिहरूदेखि, यो बाइबलको यो पावलको यो काँडा के हो भन्दाखेरि, होइन नि त्यो रोग होइन नि, उसको रोग होइन, रोग भएको त निको भइहाल्थ्यो नि, रोग होइन भन्छ। यहाँ जुन दुर्बलता भनेर अनुवाद गरिएको शब्द छ नि, नौपदमा हेर्नुहोस् त त्यो शब्द, आँखा राम्ररी लगाउनुहोस् त्यहाँ नौपद, अनि यसको ग्रिक शब्द म बताइदिन्छु नौपद। अनि उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ। त्यो दुर्बलतामा, पावलको दुर्बलता चाहिँ के हो त, रोग होइन, त्यहाँदेखि कसैले रोग होइन भन्छ, रोग भएको त निको हुन्थ्यो, तर यही दुर्बलता भन्ने शब्द ग्रीक भाषामा अस्थनेया भन्ने शब्द चाहिँ मरियम र मर्थाको भाइको नाम के हो लाजरस लाजरस के भए थिए मर्नुभन्दा पहिला बिरामी भए थिए अनि खबर आएको थियो प्रभुलाई हाम्रो भाइलाई रोग लागेको छ बिरामी भएको छ अनि प्रभुले भन्नुहुन्छ यो मर्नेसम्म रोग होइन म बिताउँछु भन्ने उद्देश्यले अनि रोगी भनेको छ यही शब्द हो यो जुन दुर्बलता भनेर यहाँ अनुवाद गरेछ यहोन्ना 11:4 चाहिँ रोग भनेर अनुवाद गरेछ त्यसैले बाइबलमा चाहिँ स्पष्ट छ पावललाई रोगै लागेको तर प्रभुले निको पार्नु भएन बरु त्योभन्दा राम्रो कुरा दिनुभयो येशु ख्रिस्टको अनुग्रहको भरपूरी दिनुभयो जसद्वारा ऊ झन बलले भयो शारीरिक बल होइन तर परमेश्वरको काम गर्न सक्ने शैतानले पनि रोक्न नसक्ने बल दिन त्यसैले यो तेस्रो कारण चाहिँ यो हो कि विश्वासीलाई नम्र बनाउने हेतुले विश्वासीलाई दुःख कष्ट आइपर्छ पावलले भने म नापभन्दा बढी नफुल्नु भनेर मेरो शरीरमा एउटा काँडा दियो अब चौथो कारण सतावटको कारणले पनि विश्वासीहरूलाई दुःख कष्ट आइपर्छ सतावटको कारण दोस्रो तिमोथी 3:12 पल्टाउनुहोस् त दोस्रो तिमोथी 3:12 त्यहाँ फेरि पावलले लेख्दैछ दोस्रो तिमोथी 3:12 पावल झ्यालखानाबाट लेख्दैछन् रोमबाट उसको अन्तिम पत्र हो यो यो पत्रको केही समयपछि निरो सम्राटले उसको टाउको काटिदिन्छ ऊ मर्छ अनि उसले के लेख्दैछ उसले विश्वासीहरूलाई हौसला दिँदैछ उत्साह दिँदैछ अनि उसले आत्मिक सिद्धान्त सिकाउँदैछ दोस्रो तिमोथी 3:12 उसले भन्छ हो ख्रिस्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछ येशु ख्रिस्टमा भक्तिपूर्वक ऊ साँच्चै नै गम्भीर भएर प्रभुलाई नै पहिलो स्थान दिएर ऊ चाहिँ देखावटी क्रिस्चियन होइन ऊ चाहिँ देखावटी आत्मिक होइन ऊ साँच्चै नै पवित्र जीवन जिउनलाई प्रभुको आज्ञा पालन गर्नलाई ऊ अगाडि बढ्छ भने ऊ केमा पर्नेछ सतावटमा पर्नेछ कस्तो लाग्यो प्रतिज्ञा त मलाई कति राम्रो लाग्यो प्रतिज्ञा ख्रिस्टको निम्ति दुःख भोग्नु पाउनु ठुलो कुरा होइन जो तपाईँको लागि मर्नुभयो उहाँको लागि तपाईँ दुःख भोग्न पायो भने तपाईँ त्यसलाई चाहिँ एउटा आनन्दको रूपमा लिन सक्नुहुन्न होला उसले एउटा विश्वासीले ख्रिस्टमाथि विश्वास राखेको कारणले विश्वासीलाई दुःख कष्ट आइपर्छ किन होला किनभने हामी शत्रुको भूमिमै छौँ अस्ति पनि भनेको थियो यो संसारको देव शैतान उसको भूमिमा छौँ यहाँभित्र हिँडिरहेका छौँ हामी ज्योतिका सन्तान भएर अन्धकारलाई धकेल्दैछौँ अनि त्यो शत्रुले चाहिँ परमेश्वरलाई घृणा गर्छ र परमेश्वरमा विश्वास गर्नेहरूलाई पनि घृणा गर्छ भन्नुपर्दछ नि कति हिसाबमा हामी विश्वासीहरूले चाहिँ मुक्ति पाएपछि पहिलाभन्दा धेरै दुःख भोग्छौँ तर त्यहाँ हामीले सान्त्वना चाहिँ छ फेरि त्यो सहनलाई अर्कै जोस छ अब किन हामीले बढी दुःख भोग्छौँ भने किनभने हाम्रो अब नयाँ शत्रुहरू भएका छन् जो पहिला थिँदै थिएन संसार हाम्रो शत्रु भएको छ भनेको संसार भनेको मान्छेहरू भने नै फेरि जहिले पनि सम्झ तिनवटा कुरा के हुन् आँखाको अभिलाषा शरीरको अभिलाषा र जीवनको सेखी संसार भने यही हो शरीर हाम्रो पाप स्वभाव पनि हाम्रो शत्रु भएको छ हाम्रो पापी इच्छा नै हाम्रो शत्रु भइरहेछ अब तपाईँको सबभन्दा ठुलो शत्रु सायद त्यही नै होला तपाईँकै पापी इच्छा शैतानले तपाईँलाई केही नगरे पनि त्योभित्र पापी इच्छाले चाहिँ गर्छ तपाईँलाई अनि तेस्रो कुरा शैतान पनि छ तिनवटा शत्रु संसार शरीर शैतान अब मुक्ति पाउन अगाडि यी त हाम्रा मित्र थिए तर अब हाम्रो शत्रु भएका छन् अनि त्यसैले पावल प्रेरितले चाहिँ उसको आफ्नै यहुदी देशवासीहरूबाट धेरै सताइए। अनि जब उनी मूर्ति पूजकहरूलाई पश्चाताप गर्नुहोस्, यी व्यर्थका कुराहरूबाट फर्कनुहोस्, सृष्टिकर्तामा आउनुहोस् भनेर प्रचार गरे, यीशु ख्रीष्टको मृत्यु र बौल्ठाए, उनीहरूबाट पनि बेसरी सताइए। अनि मैले विश्वास गरेको छ नि, तुरन्तै पछि मैले त लेख्न थालेँ मेरो साथीहरूलाई, उनीहरूले त्यस्तो प्रतिक्रिया दिइन्छ भनेर सोचेको पनि थिएन मैले। मैले त सोचेको थिएँ उनीहरू कति खुसी होला, उनीहरू पनि विश्वास गर्ला मैले भर्खर पाएको प्रभुलाई भनेर लेखे, त म चाहिँ काँचै थिएँ। अनि उनीहरूले मलाई काँचै खान खोजे। एउटा साथीले लेख्यो, मैले चिनेको प्रदेश मर्यो, उसले त्यसरी नै लेख्यो, मेरो एकदम मिल्ने साथीले, मैले चिनेको प्रदेश मर्यो, अहिले पनि भइरहेछ, म लेखिरहन्छु मेरो साथीहरूलाई। मेरो एउटा साथीले चाहिँ एकदमै विरोध गरेर मलाई चिठी लेख्यो, जब चाहिँ मैले चाहिँ सुसमाचारको कुराहरू सबै साथीलाई मैले लेख्न खोजेँ, एउटा चिठीबाट इमेलबाट सबैलाई पठाएको थिएँ, मलाई गाली गरेर लेख्यो है। म चुप लगाएर बस्यो भने त केही पनि गर्दैन थियो उनीहरूले, तर जब मेरो मुख खोल्छु र ख्रीष्टको आज्ञा पालन गर्दै उनीहरूलाई सुसमाचार सुनाउँछु, तब उनीहरू चाहिँ चुप बस्दैन, बुझ्दै हुनुहुन्छ। यदि तपाईँले ख्रीष्टको आज्ञा पालन गर्दै हुनुहुन्छ र मुक्ति नपाएकाहरूलाई सुसमाचार प्रचार गर्दै हुनुहुन्छ भने त्यस बेला विशेष गरी तपाईँले चाहिँ सतावट भेट्नुपर्छ, किनभने जब ज्योति चम्कन्छ ज्योतिलाई घृणा गर्नेहरूले त्यसको विरोधमा आवाज उठाइ छाड्छ, हामीलाई चाहिँ दुःख कष्ट, हामी विश्वासयोग्य ख्रीष्टका दास दासीहरू भयो भने हामीले सतावट पाउने, यो चाहिँ भक्तिपूर्वक जीवनीहरूलाई सतावट हुन्छ भनेर लेखेको कुरा हो। पाँच नम्बरमा, शैतानको आक्रमणहरूले गर्दा पनि विश्वासीहरूलाई दुःख कष्ट आइपर्छ। अय्युबको दुई अध्यायमा मसँग पल्टाउनुहोस्, बाइबलमा सबभन्दा ठुलो दुःख कष्ट भोगेको प्रभु यीशुलाई छोडेर एउटा हामी जस्तै मान्छे अय्युब हो। अनि प्रभुले हामीलाई यो दुःख कष्टको बारेमा सिकाउनलाई अय्युबको पुरै पुस्तकै दिनुभएको छ, यति महत्त्वपूर्ण विषय रहेछ। अनि शैतानको आक्रमणले गर्दा विश्वासीहरूलाई दुःख कष्ट आइपर्छ भनेर हामीलाई सिकाएको पुस्तक पनि अय्युबको पुस्तक हो। विभिन्न मध्ये अय्युबको दुईको तिनदेखि पढ्छौँ, परमेश्वरले अब शैतानसँग कुरा गर्दिनुहुन्छ। अय्युब दुईको तिनमा, तब परमप्रभुले शैतानलाई भन्नुभयो, के तैँले मेरो दास अय्युबलाई याद गरिस्? परमेश्वरसँग डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन, बिना कारण त्यसलाई नाश गर्नलाई तैँले मलाई उस्काइस्, तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन। शैतानले चाहिँ परमेश्वरको अनुमति पाएर अय्युबको थुप्रै भेडा बाख्राहरू र थुप्रै गोरु गधाहरू ऊँठहरूलाई नष्ट गर्न दिनुभयो। यदि तपाईँको मोबाइल अन छ भने अफ गर्नुहोस् है। अनि त्यति मात्र होइन, अब गाई गोरु गधा इत्यादि मरे, तर अय्युबको सात भाइ छोरा र तिनवटी छोरी पनि एकै दिनमा मरे। तर त्यति भएर पनि अय्युबले के भन्यो, परमेश्वरले दिनुभयो परमेश्वरले लानुभयो, म नाङ्गै आएको थिएँ म नाङ्गै फिर्ता जानेछु। अय्युबले चाहिँ त्यति दुःख भोगेर पनि उसले के भने, परमप्रभुको नाम धन्य होस्। तर शैतानले अझ पनि शैतान के अरे अय्युबलाई दुःख दिन चाहिरहेछ। परमेश्वरले भन्छ, हेर त्यस्तो गरेर पनि अय्युबले मलाई श्रापेन, मलाई त्यागेन इत्यादि। तर शैतानले भन्छ, अब चार पदमा हेर्नुहोस् त, दुई अध्यायको चार, शैतानले परमप्रभुलाई जवाफ दियो, चामको साटो चाम। यो भनेको चाहिँ शैतानले भन्दैछ, परमेश्वर तपाईँले उसको छाला मात्र छुनुहोस् त, भनेको उसको शरीरलाई केही चोट पार्नुहोस् त, छालाको साटो छाला भनेको। आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र, पाँच पद, आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईँको मुखकै सामुन्ने तपाईँलाई सराप्ने छन्। यहाँ यो उहिलेको अय्युबले जस्तै आज पनि विश्वासीले शैतानको हातबाट दुःख भोग्दछ। र उसको उद्देश्य भनेको के हो भने हामीलाई निरुत्साहित पार्न, हामीलाई निराश पार्न, एकदमै उसको प्रभावकारी हतियार निराश पार्न तपाईँलाई। दोस्रो, हामीलाई नष्ट गर्न, पहिलो पत्रुस पाँचको आठमा भनेको छ सचेत रहो, जाग रहो, किनकि तिमीहरूको कोरे विरोधी भनेको के हो, शत्रु शैतान कसलाई मिलु भनेर चारैतिर घुमी हिँड्छ। शैतानले अय्युबको अय्युबको यो घटनामा जस्तै उसलाई अनुमति दिएको भन्दा बढी केही पनि गर्न सक्दैन, त्यो चाहिँ हामीले बुझ्नुपर्छ। परमेश्वरले दिएको अनुमति जति मात्र उसले गर्न सक्छ त्यो हामीले कहिले पनि नबिर्सौँ, जस्तो सुकै दुःख कष्ट आए पनि। तर अर्कोतिर परमेश्वरले त अनुमति दिनुभएछ मलाई होइन शैतानलाई यहाँ दुःख दिन भनेर, तपाईँ परमेश्वरसित रिसाउनु चाहिँ हुँदैन नि। फेरि त्यो कष्ट जो तपाईँ माथि आइपर्न सक्छ त्यसमा शैतानको उद्देश्य भनेको तपाईँलाई चाहिँ नाश गर्नु हो, तर परमेश्वरको उद्देश्य भनेको तपाईँको भलाइ गर्नु र उहाँको महिमा होस् भनेर त्यो आउन दिनुभएको। अब अयुब विचाराले उसले त बुझेका थिएन, किन, किनकि उसँग बाइबलै थिएन। अयुबको बेलामा बाइबलको एक लाइन पनि लेखेको थिएन। अयुब चाहिँ अब्राहमको पालाको मान्छे हो, तर हामीसँग त परमेश्वरको धेरै प्रकाश छ, धेरै सत्यताहरू हामीलाई दिएका छन्, तर अयुबसँग थिएन। अनि त्यसैले ऊ रिसाए, यो अयुबको पुस्तक ऊ रिसाएछ, ऊ अलमलमा नि परेछन्, मैले केही नगरिकन नि किन मलाई दुःख आइपर्न दिनुभयो। तर हामीलाई त किन भनेर बताएको छ, हामीले अध्ययन गर्दै एक दुई तिन चार पाँच अध्ययन गर्दै हामी होइन दसौँ कारण यसलाई हेर्दैछौँ, दसवटा कारण है कम्तीमा। त्यसैले तपाईँ र मैले चाहिँ जब हामीलाई कष्ट हुन्छ है त्यो बेलामा हामीले चाहिँ परमेश्वरको चरित्रलाई नै दोष्याउन खोज्ने शैतानको झुटहरूलाई विश्वास गर्नेसम्मको मूर्ख चाहिँ बन्नुहुन्न है हामी। परमेश्वर अन्याय गर्नुभयो, परमेश्वरले वास्ता गर्नु भएन, होइन परमेश्वरले मलाई प्रेम गर्नु, त्यो सबै शैतानको आक्रमणहरू, त्यो विश्वास गर्नु चाहिँ मूर्खता हो। साथै अर्को कुरा, शैतानलाई कुनै ठाउँ दिने काम नगर्नु पनि ज्यादै महत्त्वपूर्ण छ हामीलाई, किनभने पाप स्वीकार गरेन भने शैतानलाई हामीले ठाउँ दिन्छ। विभिन्न ठाउँमा छ नि, जस्तै कि एफसी चारमा जानुहोस् त एकचोटि, एफसी चार हाम्रो युवाहरूले कण्ठ गर्नुपर्ने खण्डमा छ, हामी सबैले कण्ठ गर्नुपर्ने खण्डमा युवा चार, के अरे युवा चार एकछिन बिउजे होला है हामी निर्णयबाट, ल ठिक छ एफसी चार, ल धन्यवाद जहाँ छ क्या तपाईँहरू सुन्नुहुन्छ कि सुन्नुहुन्न ठिक तरिकाले भनेर सुनिरहनु भएको छ। एफएसी चार अध्यायको बाइस पद यहाँ लेखेको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई, हाम्रो पुरानो स्वभावको कुरा गर्दैछ, त्यसलाई फालिदेऊ भनेछ। त्यसैले हाम्रो पाप स्वीकार गर्दै त्यसलाई फाल्नुपर्छ है, त्यो गरेन भने के हुन्छ। अझ यहाँ पच्चिस पदमा हेर्नुहोस् न, यसकारण झुटलाई के गरेर फालेर, तर तपाईँ चाहिँ झुट बोल्नुहुन्छ स्वीकार पनि गर्नुहुन्न, भनेपछि त्यसलाई त समाधि रहनु भएको छ भने त्यसलाई फाल्नुहुन्न भने तपाईँले चाहिँ अब समस्या निम्त्याउँदै हुनुहुन्छ। फेरि अर्को कुरा, रिसाऊ तर पाप नगर, घाम अस्ताउनुभन्दा पहिले तिमीहरूको रिस मरोस्। तपाईँ चाहिँ रिसाएर चाहिँ सुत्ने बेला पनि रिसाइ नै रहेछ है, भोलि पनि रिसाइ नै रहेछ है, रिस भने त एकछिन त्यो पनि पापको विरुद्धमा रिसाउने हो। तर यो यो सब यो गरेन भने दुई तिनवटा उदाहरण हेरौँ। यो यदि तपाईँले गरेन भने के हुन्छ भने उसलाई चाहिँ मौका दिनुहुन्छ, उसलाई ठाउँ दिएर, त्यसैले भनेछ सत्ताइस पदमा शैतानलाई ठाउँ नदे। पहिलो कोरिन्थी दस अध्यायमा, पहिलो कोरिन्थी दसमा अर्को उदाहरण हेरौँ, कसरी विश्वासीले शैतानलाई ठाउँ दिन सक्छ, दिनु हुँदैन, दिन सक्छ। पहिलो कोरिन्थी दसको बिस पदमा यहाँ लेखेको छ, पहिलो कोरिन्थी दसको बिस, तर म भन्दछु जुन चिजहरू अन्य जातिहरूले बलि चढाउँछन् होइन, अनि दसैँमा चढाए होइन, अनि अब आउँदैछ अर्को चाडहरू, ती तिनीहरूले परमेश्वरलाई होइन तर कसलाई चढाउँछन्, दुष्ट आत्माहरूलाई चढाउँछन्। यो त शैतान नै बुझिरह, र तिमीहरू दुष्ट भनेको विश्वासीहरू चाहिँ दुष्ट आत्माहरूसित सहभागी हो भन्ने म चाहदिन। तिमीहरूले प्रभुको कचरोबाट साथै दुष्ट आत्माहरूको कचरोबाट पिउन सक्दैन, दुइटै गर्न सकिँदैन। तिमीहरूले प्रभुको टेबलबाट साथै दुष्ट आत्माहरूको टेबलबाट भाग लिन सक्दैन। त्यसैले यदि एउटा विश्वासीले चाहिँ मूर्ति पूजासँग सङ्गत गर्छ भने कुनै न कुनै हिसाबले त्यहाँ सहायता गरिदिन्छ भने होइन उसको त्यो बलिदान बोक्नलाई हो कि उसको धूप बोक्न हो कि होइन उसलाई धूप बाल्नलाई सलाई चाहियो तपाईँ दौडेर गएर चाहिँ पसलबाट सलाई किनिदियो है तपाईँले सल्काउनु भयो नि तर तपाईँ सहभागी भयो के पनि गर्नुहुन्न तपाईँले मूर्ति पूजासँग अलिकति पनि सङ्गत गर्नुहुन्न तर गर्यो भने शैतानलाई ठाउँ दिँदै हुनुहुन्छ तपाईँले म नयाँ विश्वासी हुँदा मैले के गरेँ भने यो बुझ्न थालेपछि मेरो पहिलो वर्षमा शैतानसँग सम्बन्धित मेरो जे जे कुराहरू थियो मैले भेट्टाए जति नाश गर्ने मसँग के थियो भने सांसारिक सङ्गीतहरू थियो तपाईँ भन्नुभयो शैतानी हो र हो सांसारिक सङ्गीत संसारको गीत रक सङ्गीत पप सङ्गीत त्यो सबै शैतानसँग सम्बन्धित हो अनि मैले धेरै पैसा खर्च गरेर जम्मा गरेको मलाई एकदम मनपर्ने त्यो सबै मेरो क्यासेटहरू गएर फाल्दिएँ मैले नाश गरिदिएँ अझ खोजेँ के छ अनि अरू चिजहरू पनि थियो मेरो जीवनको पुराना के मलाई परीक्षामा मात्र ल्याउने फोटोहरू सब फाल्दिएँ जे जे बस्तुहरू तपाईँले पनि गर्नुपर्छ यदि गर्नुभएको छैन भने के छ तपाईँ है अझ पनि मूर्ति कुनै कुनामा बसिरहेछ नहुनुपर्ने हो विश्वासी हो भने त मैले त बुझेको छैन नि तर सङ्गत तपाईँ घरमा ठाउँ दिनुभएको छ है तपाईँको अधिकार छ निकाल्नुहोस् है तपाईँ विश्वासी हो भने विश्वासी होइन भने त तपाईँलाई भने होइन है तपाईँमा ख्रिस्टमा आइसकेको नयाँ जीवन पाएको विश्वासी हो भने तपाईँलाई मात्र हो तपाईँसँग त्यो सांसारिक खराब किताबहरू छन् जलाइदिनुहोस् एफएसएसमा त छ नि है त्यहाँ टुनामुना गर्ने मान्छेहरू प्रभुमा आएछन् धामी झाँक्रीहरू के प्रभुमा आएछन् अनि उनीहरूसँग त अनेक तन्त्र मन्त्रको किताबहरू थियो त्यो बेला अब धेरै पैसा पर्थ्यो 50,000 चाँदीको पैसा पर्ने किताबहरू लगेर उनीहरूले आगोमा जलाइदिए उनीहरू गएर चाहिँ ए सस्तोमा बेचिदिन्छु मलाई चाहिएन यो अँ त्यो गरेन जलाइदिए त्यो गर्नुपर्छ नाश गर्नुपर्छ त्यो त बेच्यो भने त सहभागी हो त्यसको पैसा त मलाई सुत्न दिन्छ राति मलाई त दिन्न तपाईँलाई पहिला पनि बढाएको थिएँ एकजना विश्वासी भाइ भएको नाम पनि बिर्सेँ है उहाँ पण्डित खालको मान्छे क्या प्रभुमा आएपछि उहाँको एउटा सुनको औँठी थियो अनि के हिरामती पनि भयो तर त्यो पूजा अनेक गरेका थिए अनि उहाँले प्रभुलाई चिनेपछि चाहिँ ढुङ्गामा चढेर एउटा तलाउको बिचमा गएर उसले खसालिदियो त्यसलाई सधैँको लागि चाहिँ नाश गरिदियो त्यसैले तपाईँले चाहिँ कुनै पनि सांसारिक कुराहरू फिल्महरू सिडीहरू चक्काहरू सुन्ने एमपी3 के छ त्यसलाई त नष्ट गर्नुपर्छ संसारको कुराहरूसँग तपाईँले सङ्गत गर्नु हुँदैन अन्धकारका निष्फल कामहरूसँग सङ्गत नगर तर बरु तिनका दोष प्रकट गरिदियो हाम्रो कण्ठ गर्ने प्रयत्न छ अब त्यसैले किन यो गर्ने एउटा विश्वासीले किन मैले त्यो गर्ने भने किनकि यो संसारको ईश्वरसँग भनेको यो शैतानसँग मेरो कुनै सरोकार छैन है भनेर चाहिँ मैले स्पष्ट पार्न चाहन्थेँ अनि मेरो सरकार छँदा पनि छैन है उसँग तपाईँको छैन भने के गरिदिनुहुन्छ नम्बर छमा अर्को कारण पनि विश्वासीलाई दुःख कष्ट हुन्छ परमेश्वरका उद्देश्यहरू है पुरा होस् भन्ने हेतुले पनि विश्वासीलाई दुःख कष्टहरू आइपर्छ हो एकजना अन्धको कुरा तपाईँले याद गर्नुभएको छ सम्झना गराउँ यूहन्ना 9 अध्यायमा जन्मैदेखिको अन्ध हो किन जन्मैदेखि अन्ध भयो होला परमेश्वरको उद्देश्य पुरा हुनलाई ऊ जन्मैदेखि अन्ध रहेछ अनि यहाँ लेखेको छ है यूहन्ना 9:1 अनि येशूले जाँदै गर्नुहुँदा एउटा जन्मैदेखिको अन्धा मानिसलाई देख्नु भयो अनि उहाँका चेलाहरूले उहाँलाई यसो भन्दै सोधे हे रब्बी भनेको गुरुज्यू कसले पाप गरेकोले यो मान्छे अन्धा जन्मेको हो यसले कि यसका बाबु आमाले तिन पद येशूले जवाब दिनुभयो न त यस मानिसले न यसका बाबु आमाले नै पाप गरे तर परमेश्वरका कामहरू यसमा प्रकट हुन् भनी भएको हो त्यसैले परमेश्वरको उद्देश्य पुरा हुनलाई पनि हाम्रो जीवनमा दुःख कष्टहरू आइपर्न सक्छ हामीले गाउने भजन मध्येमा है 151 नम्बर चाहिँ फेनी क्रसबीले लेखेको हो फेनी क्रसबी चाहिँ सानैमा अन्धी भएकी थिए अनि ऊ सानैदेखि अन्धी थिइन् तर उसले चाहिँ प्रभुलाई पाएपछि उसले कविताहरू रच्न थाल्यो। प्रभुको वचन सिक्दै उसले चाहिँ गीतहरू रच्न थाल्यो। मैले सुने अनुसार उसले 10,000 भजनहरू लेख्यो, अनि ती भजनहरू अहिलेसम्म पनि गाइन्छन्, संसारभरि अनुवाद गरेर हाम्रोमा पनि छ। तर ऊ युवा अवस्थामा हुँदा नै, तपाईँहरू युवाहरू जस्तै हुँदाखेरि नै उसले यस्तो सानो कविता लेख्यो। अङ्ग्रेजीमा अझ राम्रो सुनिन्छ, तर मैले नेपालीमा उल्था गर्दा यस्तो सुनिन्छ। फेनीले यसरी लेख्छन्, ओहो कति आनन्द छ मलाई, यद्यपि म देख्न सक्दिनँ, अठोट म गर्दछु यो संसारमा सन्तुष्ट रहन। कति धेरै छन् आशिष मेरा जो छैनन् अरूसित, अन्धी भएकीले रुन सुस्केर हाल्न अह सक्दिनँ, त्यस्तो म गर्दिनँ गर्दै गर्दिनँ। यो चाहिँ फ्यानी क्रेस्बी एउटा सानैदेखि अन्ध है, उसको भजनहरूमा यति उत्साह छ, यति आनन्द छ है, कहाँ आयो उसलाई परमेश्वरको उद्देश्य रहेछ, उसलाई यो दुःख कष्टद्वारा उसलाई मिठा मिठा भजन लेख्न सक्ने बनाउनलाई। त्यत्तिकै अत्तर आउँदैन, फुलहरूलाई एकदम मिच्नुपर्छ भन्छ, बास्ना आउने कुराहरू महँगो हुन्छ। निष्कर्षमा छ नि, दुःख कष्टहरू क्रिस्चियन जीवनका आवश्यक कुरा हुन्, तर हाम्रो दुःख कष्ट थोरै दिनका लागि मात्र हुन्, यो केही समयका निम्ति भनेर भनेको छ। यो हाम्रो सङ्कष्ट पुरा भइसकेपछि, यो जीवन पुरा भएपछि सदा रहिरहने भारी महिमाको तुलनामा अहिलेको सङ्कष्ट चाहिँ छिनभरको हो भनेछ। स्वर्गको महिमा अहिलेको दुःख कष्टको तुलनामा होइन, त्यो त एकदम भारी महिमा स्वर्ग, अहिलेको चाहिँ छिनभर। कयौँ पटक हामीले हाम्रा सङ्कष्टहरूका कारण, के कारण मलाई यो भयो हामीले जान्दैनौँ, बुझ्न पनि सक्दैनौँ। तर के चाहिँ गर्नुपर्छ भने परमेश्वरमा भरोसा गर्नुपर्छ। सबै कारण बताएर बस्नुहुन्न रहेछ परमेश्वरले, कति कुरा उहाँले भन्नु नै हुन्न किन यो भयो। अनि त्यसैले पनि अय्युबको मुख्य समस्या पनि त्यही थियो है। अनि भजन सङ्ग्रहहरू पढ्नुहोस् तपाईँले, त्यहाँ दुःख कष्टले भरिएको भजनहरू छन्, जुन दुःख कष्टहरूबाट उनीहरू आनन्दमा विजयमा उनीहरू प्रवेश गरेका छन्। तर उनीहरूले लेख्दाखेरि चाहिँ उनीहरू धेरै पटक एउटा शब्द प्रयोग गर्छन्, त्यो शब्द हो किन। किन तपाईँले आफ्नो मुख लुकाउनुहुन्छ, किन तपाईँ हामीबाट टाढा हुनुहुन्छ, किन शत्रुहरूलाई तपाईँले चाहिँ बदला लिनुहुन्न, इत्यादि इत्यादि है। मैले जाने अनुसार चाहिँ 15 पटक छ भजन सङ्ग्रहमा हेर्नुभयो भने, 150 वटा भजनहरूमा 15 पटक चाहिँ किन भन्ने शब्द छ। प्रभु यीशु आफै क्रुसमा उहाँले चाहिँ अन्धकार भएको त्यो घडीमा चाहिँ उहाँ कराउनु भएको थियो, एली एली लामा भनेको किन सबक्थने, अर्थात् हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो। अर्थात् दुःख कष्टमा चाहिँ तुरुन्त जवाफ नआउँदाखेरि चाहिँ किन भन्ने प्रश्न आउँछ। तर छ नि, हामीले नजानौला, तर हामी के जान्न सक्छौँ, परमेश्वरले आज भजनमा गएको थियौँ 207 होइन, देख्न सकिन छाया पारी तर बरु हेरेँ यीशुको क्रुसमाथि, त्यहाँ हो भरोसा गर्ने है। अनि उहाँले चाहिँ रातमा पनि गीत दिनुहुन्छ भनेर हामीले गायौँ। परमेश्वरको योजनामा दुःख कष्टहरू प्राय बहुउद्देश्य हुन्छ, यो शब्द त थाहा छ नि, बहुउद्देश्य भनेको विभिन्न उद्देश्यले त्यो भएको। दुःख कष्टहरू पनि एउटा मात्र उद्देश्य नहोला, बहुउद्देश्य हुन्छन्। जस्तै कि कुनै रोग बिमार वा कुनै कठिन परिस्थिति भएर तपाईँ जानु परिरहेछ भने अथवा भन्नुभएको छ भने, त्यो चाहिँ हामीलाई हुनसक्छ धैर्य हुन सिकाउन, नातिने धैर्य नम्र पार्नलाई पनि हुनसक्छ, अथवा हामीलाई सांसारिक कुराबाट अलग गराउन हुन पनि सक्छ। सांसारिक कुरा कस्तो राम्रो लाग्छ, तर त्यो दुःख कष्टपछि त त्यो सांसारिक कुरा हामीलाई चाहिँ है, कस्तो चिजमा मैले चाहिँ मेरो समय र पैसा खेर गरेछु भन्ने हामीलाई चाहिँ सिकाउनलाई पनि हुनसक्छ। हाम्रो हृदयलाई चाहिँ परमेश्वरको नजिक खिच्नलाई पनि हुन्छ, हाम्रो विश्वास बढाउनलाई पनि उहाँको उद्देश्य हुन्छ, र साथै अरूलाई सिकाउन, हामीलाई कुनै पाठ सिकाउनलाई, हामीलाई नै सिकाएर ताकि हामीले अरूलाई सिकाउन सकोस्। कतिचोटि चाहिँ अरूकाको लागि हुन्छ हामीले चाहिँ दुःख पक्नु पर्ने, जस्तै कि मैले यो भन्ने बिर्सिरहेको संसारमा विश्वासीहरू विभिन्न ठाउँमा धेरै दुःख कष्ट छन्, हामीलाई केही पनि छैन। चीनमा धेरैजना जेलमा छन्, इरानमा पनि जेलमा छन्, इरान, नेपाल, इन्डिया, अफगानिस्तान, इरान, त्यहाँ धेरै टाढा पर्दैन। अनि युसेफ नदरखानी भन्ने एकजना इरानियन मण्डलीको पास्टर, 34 वर्षको उमेरको हुनुहुन्छ उहाँ, अहिले चाहिँ उहाँ जेलमा हुनुहुन्छ, 2 वर्ष भयो। अनि त्योभन्दा अगाडिदेखि नै उहाँलाई विभिन्न आरोप लगाइरह्यो, अनि मुख्य चाहिँ उसलाई चाहिँ के भनेको छ भने, तिमी यदि मुस्लिम धर्ममा फर्केन भने तिमीलाई मृत्युदण्ड दिइनेछ। अनि उसले भने म सक्दिनँ, म फर्किन सक्दिनँ। उसले अस्तिको हप्तासम्म पनि त्यही भन्दा थियो। यो उसले लेखेको चिठी चाहिँ संसारभरि विश्वासीहरूले पढ्न सकिरहेछन् अहिले इन्टरनेट मार्फत, अनि मैले पनि छापेर ल्याएको छु, यो पुरै पढेर त म सक्दिनँ अहिले। उसले फारसी भाषामा लेखेको, उनीहरूको भाषामा, अनि अङ्ग्रेजीमा कसैले अनुवाद गरिदिएको छ है। अनि यो चाहिँ उसले जुन महिनामा, यो अलिक पुरानो चिठी हो तर के याद गर्नुपर्छ भने ऊ जेलमा हुँदै लेखेको। हिजो आज सबै विश्वासीहरू जो जसलाई थाहा छ उसको बारेमा के भन्दैछ भने, कुनै पनि घडी सायद ऊ मारियो भन्ने खबर आउँछ। अब युसेफ नदरखान, उसको लागि प्रार्थना गर्न सक्नुहुन्छ, प्रभुको योजनामा उसको मृत्युद्वारा नै सायद प्रभुले महिमा लिन चाहनुहुन्छ। हुन त हामीले प्रभु तपाईँको इच्छा भयो भने उसलाई छुट्याइदिनुहोस् भनेर प्रार्थना गर्नु राम्रो हुन्छ, जसरी यरुशलेम मण्डलीले पत्रुसको लागि प्रार्थना गरे। अनि उसलाई चाहिँ सुरुदेखि नै तिमीले चाहिँ अरूहरूलाई, मुसलमान मुस्लिमहरूलाई चाहिँ तिम्रो येशु ख्रीष्टको प्रचार गरेर उनीहरूलाई बप्तिस्मा दिएकोले तिमीलाई चाहिँ समातेको हो, तिमीले यो काम गर्न छोड, ख्रीष्टलाई इन्कार गर, हामी तिमीलाई क्षमा दिन्छौँ भन्यो। तर उसले इन्कार गरेको छैन प्रभुलाई। उसको श्रीमती छ, उसको 2 छोराहरू छन्, उसलाई दबाब दिनलाई उसको श्रीमतीलाई पनि जेलमा राख्यो, तर उनीहरू दबावले हटेन, न श्रीमती न श्रीमान, 2 नै। त्यसपछि अब श्रीमतीलाई त निकाल्नु पऱ्यो, किन उसले त उसलाई दोषाउने ठाउँ पनि थिएन। अनि धम्क्यायो, तिम्रो छोराहरूलाई चाहिँ हामी कुनै मुसलमानको मुस्लिमको हातमा दिन्छौँ, तर तिमीले चाहिँ ख्रिस्टलाई इन्कार गर्छ भने छोडिदिन्छ। तर उसले मानेन, अनेकौँ दबाब दियो, औषधि खुवायो उसको दिमाग लट्टाइदिन अनेक गर्नलाई, तर माने छैन। अनि युसेफ नदरखानीलाई अहिले चाहिँ अर्कै आरोप, झुट्टो आरोप आइरहेछ। अब वर्षौँदेखि होइन, उसलाई लगभग 6-7 वर्ष अगाडिदेखिको घटना हो, वर्षौँदेखि चाहिँ ऊ प्रचार गरेकोले उसले चाहिँ 19 वर्षको उमेरदेखि प्रभुलाई चिनेको छ। उसले चाहिँ अरूहरूलाई प्रचार गरेको इत्यादि कारणले उसलाई गरेको भन्दै थियो। अनि सारा संसारको अविश्वासीहरूले पनि इरानलाई दबाब दिन थाल्यो उसलाई छुटाउनुपर्छ भनेर। त्यसैले अहिले चाहिँ उनीहरूले पुरै कुरा बदलिएको छ। इरानियन सरकारले के भन्दैछ भने, यो मान्छे एकदम खतरा हो, उसको धर्मको कारणले होइन रे अब चाहिँ, तर ऊ चाहिँ एउटा बलात्कार गर्ने, एउटा इरानकै सुरक्षालाई जोखिममा पार्ने, इजरायलको समर्थक हो भनेर एउटा राजनीतिक र एउटा झुटो आरोप लाउँदैछ। मलाई लाग्यो 4000 वर्ष अगाडि अर्को युसुफलाई पनि बलात्कारकै आरोप लगाएको थियो, उसको नाम पनि युसुफ नै रहेछ, युसेफ नदर खानी है। उसलाई यहाँ त नभेटौँला तर स्वर्गमा त अवश्य भेटिन्छ। अनि उसले चाहिँ यो चिठीमा के लेखेको छ, हो मेरो लागि प्रार्थना गरिदिनुहोस्, होइन त्यस्तो एक शब्द पनि छैन। उसले चाहिँ उत्साह दिँदैछ अरूहरूलाई, उसले विश्वासीहरूलाई बलियो हुनलाई, सङ्कष्टहरूमा धैर्य गर्नलाई, र यी सतावट भएर जानै पर्छ। अनि गेत्सेमेनीमा प्रभु येशूको प्रार्थनामा जसरी उहाँले आफूलाई पिताको इच्छामा सुम्पनु भयो, अघि जुन हामीले हेरेका पनि थियौँ, हे पिता तपाईँले चाहनुभयो भने यो कचरा मबाट हटाइयोस्, तरै पनि मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस् भनेको छ। त्यसैले दुःख कष्टहरू क्रिस्चियन जीवनको भाग, तपाईँ निरुत्साहित नहुनुहोस्, तपाईँ बढ्नुहोस्, तपाईँ ख्रिस्टसँग नजिक हुँदै, प्रभु तपाईँको इच्छा भए मलाई चाहिँ, तपाईँले जसरी हुन्छ मलाई तपाईँ को एउटा असल गवाही बनाउनुहोस्। के तालिम चाहिन्छ तपाई जान्नुहुन्छ, अनुसार प्रार्थना गर्नुहोस्।